نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير مختصر صحيح بخاري اس میں سے ہم کتاب الحج کر رہے ہیں اور کتاب الحج میں سے ہم حدیث نمبر 781 سے شروع کریں گے پیچھے ہم نے کچھ مسائل دیکھے آج اسی میں سے کچھ مزید چیزیں آخری چیز جو ہم نے دیکھی تھی وہ کیا تھی کہ جب انسان احرام کی حالت میں ہو تو کیا خوشبو لگا سکتا ہے یا اگر پہلے سے کپڑوں پہ خوشبو لگی ہو تو اس کا کیا طریقہ کار ہوگا اتارنے کا اب ہم پڑھیں گے بالوں کو جمانا یعنی بہت سارے لوگوں کے ذہنوں میں کوئسچنس ہوتے ہیں کیا کنگھی کر سکتے ہیں کیا احرام کی حالت میں شاور لے سکتے ہیں تو آئیے تھوڑا سا اس کو ہم دیکھتے ہیں کہ اس بارے میں اسلام میں ہمیں کیا احکامات دیے گئے من احل ملبدن دیکھیں احل کا لفظ کیا ہے حل یا حلو لبئی کہنا یعنی احرام میں آنا ملبدن کیا ہے بالوں کو جمانا یعنی بالوں کو جما کر احرام باندھنا احل کا معنی کیا ہوا احرام باندھنا ملبدن بالوں کو جمانا عرب لوگ اپنے بالوں میں کچھ لگا لیتے تھے چپکانے کے لیے تاکہ بال ادھر ادھر نہ بکھریں عن ابن عمر رضی اللہ عنہما قال سمعت رسول اللہ صلی اللہ علیہ وسلم یحل ملبدا حضرت ابن عمر رضی اللہ عنہما سے روایت ہے انہوں نے فرمایا کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو لبیک پکارتے ہوئے سنا جبکہ آپ اپنے بالوں کو جمائے ہوئے تھے تو احرام باندھتے وقت اس خیال سے کہ بال بکھرے نہ پریشان نہ ہوں گرد و غبار نہ پڑے بالوں کو گوند کر یا کسی اور چیز سے جما لینا جائز ہے عربی زبان میں اس کو تلبید کہتے ہیں یہ بتائیں کہ انگلش میں اور اردو میں اس کو کیا کہتے ہیں جیل لگانا جی یہی سننا چاہ رہی تھی کہ بعض لوگ بالوں کو پہلے جیل لگاتے ہیں پھر اس کو کبھی اکڑاتے ہیں کبھی کھڑا کرتے ہیں میں نے عورتوں کو تو کبھی دیکھا سنا کیا ہوگا لڑکوں میں میں نے دیکھا یہ رواج ہے میں نے کسی کے گھر میں ایسی میں نے کہا یہ کہتی میرے بیٹے کا وہ پہلے کر کے پھر وہ گھوڑے کی طرح بال سیدھے کھڑے کر کے اس کو پش کرتے ہیں پتہ نہیں اتنا وقت ہوتا ہے کہ سوچا جائے مجھے تو پتہ بھی نہیں اسے فرق کیا لگتا ہے لیکن بہرحال اس نیت سے کہ بال چپکا لیے جائیں آپ کہتے ہیں کہ صحراؤں میں گرمی بہت ہوتی ہے تو بال بکھرے ہو نا تو گرمی زیادہ لگتی ہے تو وہ ایسی کوئی جیل سی لیکن تو بالوں کو پکا چپکا لیتے ہیں کہ جیسے بس بال نہیں ہیں نیچے تو بہرحال یہ کیا جا سکتا ہے اب اس سے میرے آپ کے لیے عمل کی کیا بات ہے دیکھیں کہ ویسے تو عورت کے لیے احرام کی حالت میں کوئی اسپیشل کپڑا کا اہتمام کرنا یا کچھ رکھنا اس کی کوئی ضرورت نہیں ہوتی جو آپ کے میرے کپڑے ہیں وہی ٹھیک ہیں لیکن کوئی اس ڈر سے کہ بال بار بار کھلیں گے ٹوٹنے کا ڈر ہے تو اگر کوئی انڈر کیپ ڈال لیں بالوں میں یا بعض دفعہ پلاسٹک کی کیپس بھی ہوتی ہیں تو کوئی اس طرح کی باندھ کے اوپر اپنا دوپٹہ لے لے تو اٹس اوکے وہ کیا جا سکتا ہے اس سے یہ آپ کو ایک اپنے لیے اشارہ ملتا ہے جی تیل بھی لگا لیں خوشبو نہیں ہونی چاہیے سادہ تیل لگا لے وہ تو اور بھی نچڑے گا جب وہاں سے پسینے آئیں گے تو تیل تو اور بھی بہے گا جو ایک نیچرل سمیل ہے وہ لگا لیکن ایک چیز جس کو خوشبو کہتے ہیں وہ نہیں ہونی چاہیے جی جوڑا اوپر نہیں کر سکتے یہاں گردن کے نیچے جیسے ہلکا سا بالوں کو جمع کریں وہ کر سکتے ہیں گدی پہ نہیں باندھ سکتے یا کہہ لیں وہ جوڑا جو خوبصورتی کے لیے کیا جاتا ہے وہ نہیں ہے باقی بالوں کو ایسے لپیٹ لپاٹ کے کہ ایک تو دکھے نہ ایک بیٹھنے میں اکثر آپ دیکھیں کہ جب احرام میں آپ جاتے ہیں اور پھر سفر بھی بہت ہوتا ہے بیچ میں تو چوٹی آپ کی پیچھے لگتی ہے تو بعض دفعہ اپنے ہی نیچے آنے لگتی ہے تو ان ساری کباختوں کے لیے اگر آپ بالوں کو ایسے نیک کے اوپر کر لیں تو پھر انشاءاللہ اس میں کوئی حرج نہیں ہے ٹھیک ہے پھر آگے الہلال عند مسجد ذی الحلیفہ مسجد حضور الخلیفہ کے پاس احرام باندھ کر لبیک پکارنا بتا سکتے ہیں مسجد الخلیفہ کہاں ہے کیا پڑھا تھا پچھلے حصے میں اس کا ذوال خلیفہ کیا ہے مدینہ سے مکہ آتے ہوئے میکات کا نام ہے ہر دفعہ وہاں سے گزرتے ہوں گے تو وہاں آج بھی مسجد ہے اس کو مسجد ذوال خلیفہ کہتے ہیں یعنی جب لوگ مدینہ سے واپس مکہ آتے ہیں یا مدینہ کے قرب و جوار میں رہنے والے لوگ جب واپس آتے ہیں تو پھر وہ یہاں سے احرام باندھتے ہیں تو وہاں سے لبیک پکارنے کی بات کی جا رہی ہے وانہ رضی اللہ عنہ قال ما احل رسول اللہ صلی اللہ علیہ وسلم الا من عند المسجد یعنی مسجد ذی الخلیفہ ابن عمر رضی اللہ عنہما ہی سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے مسجد یعنی مسجد ذی الخلیفہ سے تلبیہ شروع کر دیا اب دیکھیے تلبیات لبیک اللہم لبیک ہے نا تو ابھی تو آپ مدینہ سے بہت دور ہوتے ہیں بعض کہتے ہیں کہ آپ اونٹنی پر سوار ہوئے تو وہیں سے آپ نے تلبیہ کہا बस कहते हैं कि आप बैदा की बुलंदी तक पहुंचे तो लब्बैक कहा, लेकिन मुख्तलिफ बातें, लेकिन कहा जा सकता है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने हर तीनों जगहों पे लब्बैक कहा। अब अक्सर आप देखिए कि बसों में या गाड़ियों में, आप जानते हैं ज़ुल्खुलैफा पे वो हमेशा बस रोकेंगे, गाड़ी भी रोकेंगे, फिर वो आपसे पूछते हैं आपकी नीयत है तो जाएँ, आप एहराम बांधें, वहाँ मस्जिद में शावर का भी इंतज़ाम है, आप फ्रेश अप होते हैं, जब जूं ही वापस बस में लोग बैठते हैं तो अगर उस वक्त अलबिया कहना चाहें तो कह सकते हैं, और एक आध दफ़ा कहा जाए और फिर बाद में मक्का के करीब आए जब तो फिर कहा जाए तो भी ठीक है। फिर आगे आ रुकूब वल अर्तिदाफु फिल हज्जी, हज में एक दूसरे के पीछे सवार होना, यानी रुकूब रकबा से फौल के वजन पे, यानी ये कि सवारी पे दो लोग इकट्ठे बैठ सकते हैं, ये मुराद है इधर। अन इब्ने अब्बास रदी अल्लाहु अन्हुमा अन्न उसामा रदी अल्लाहु अन्हु काना रिदफर नबी सल्लल्लाहु अलैहि वसल्लम। ये लफ्ज़ रिदफ कभी आपने उर्दू में पढ़ा? शायरी से किसी को दिलचस्पी है? जी, काफिया रदीफ। काफिया किसको कहते हैं?
जो पहले वाला
पहला मिसरा, और रदीफ दूसरा, ये वही लफ्ज़ है। अरबी में रदीफ कहते हैं ऊंटनी या घोड़े पे कोई बैठा हुआ है ना, तो उसके पीछे बैठा हुआ शख्स। अब आप गाड़ी में बैठे हैं तो गाड़ी वाला आ गया तो आप पीछे, अब आप उसके रदीफ कह लें खुद को, लेकिन ऊंट में तो आपने देखा बिल्कुल पीछे है ना, तो काफिया किससे है? कफ कहते हैं रीढ़ के हड्डी के मोड़ों को। कुरान में ये वक्फा का लफ्ज नहीं आता, सूरह बकरा में ही आता है, वक्फ़ै ना बे रसूल का, अपने रसूलों को लगातार भेजा, तो कफ कहते हैं ये अपनी बैग का जो मोहरे होते हैं ना, स्पाइनल कॉर्ड्स कहते हैं। तो जब एक शेर है वो सामने है ना, तो दूसरा हमेशा उसके साथ वाला मिसरा बराबर का दिया जाता है, यानी इसमें एक सिमेट्री का मानी है कि जो पहला मिसरा है वो काफिया क्यों है, क्योंकि बाद वाला उसके बिल्कुल बराबर पे आएगा, जैसे रीढ़ की हड्डी यूं होती है ना, बराबरी पे आती है। तो रिथ कहा पीछे बैठे हुए को, कहा ना रिथ नबी सल्लल्लाहु अलैहि वसल्लम मिन अरफा इलल मुज़दलिफती सुम्म अर्दफल फतला मिनल मुज़दलिफती इला मिना फ़किलाहुमा फ़काल लम यज़लिन नबी सल्लल्लाहु अलैहि वसल्लम युलब्बी हत्ता रमी जमरतल अकबती। हज़रत इब्ने उमर रज़ी अल्लाहु अन्हुमा से रिवायत है कि अरफात से मुज़दलिफा तक हज़रत उसामा रज़ी अल्लाहु अन्हु रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हमराह सवार थे, फिर मुज़दलिफा से मिना तक आपने हज़रत फजल बिन अब्बास को अपने पीछे बिठाया। दोनों का बयान है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बराबर लब्बई कहते रहे यहाँ तक कि आपने जमरे अकबा की रमी फरमाई। तो इससे पीछे बिठाने का भी है। अच्छा, ये क्या बात है पीछे बिठाना? असल में हमारे कल्चर में तो बहुत ही ज़्यादा वो कहते हैं ना, कुरान को पीछा करो, ऊपर रखना, नीचे रखना, ज़ाहरी ताज़ीम की बात है। तो हो सकता है लोग कहें कि जिसने अहराम बांधा हुआ है वो इतना मोतबर हो गया है कि अब आप उसके पीछे भी नहीं बैठ सकते, उसको टच नहीं कर सकते, ऐसी कोई बात नहीं है। अगर जानवर में ताकत है, एक जानवर पे दो लोग बैठ सकते हैं, तो अहराम आपको रोकता नहीं है। आपने नोट किया कि बाज़ दफ़ा हमारे कल्चर में ऐसी ज़ाहरी चीज़ों की बहुत टेक केयर की जाती है, अहराम पहन लिया अब जूती ऐसी नहीं पहननी, अच्छा मैंने वजू कर लिया तो ये हो गया, और लाइक बहुत सारे सवाल पूछते हैं जब लोग खासतौर पे हज और उमरे पे जा रहे होते हैं। तो ऐसी कोई बात नहीं है, इंसान इंसान है, जो असल रूह की हिकमत है उसके ऊपर ज्यादा नजर रखने की जरूरत होती है। बहरहाल यह हदीस हमारे लिए जवाब है कि आप एक सवारी पे दो लोग बैठ सकते हैं जबकि एक अहराम पे है और दूसरा उसके पीछे बैठा हुआ है। मा यलबसुल मुहरिमु मिन सियाबी वल अर्दियती वल उजुर। मुहरिम, मुहरिम कौन होता है? जिसने एहराम पहना हुआ, एहराम की हालत। बेसिकली देखिए, एहराम कपड़े का नाम नहीं है। हमारे जहन में एहराम के साथ क्या आता है? वाइट कपड़े। नहीं, एहराम हालत है, जिस हालत में कुछ चीजों की पाबंदी लग जाती है, तो वो कपड़े के एहराम की हालत को रिप्रेजेंट करते हैं। उन कपड़ों में कुछ नहीं होता, वो कपड़े ही होते हैं। ठीक है, तो मुहरिम वो शख्स जिसने एहराम की नियत कर ली। किस किस्म के कपड़े, चादर और तहबंद पहने? अब ये भी बहुत सारे लोगों का सवाल होता है, तो उसका जवाब, वन हु रदी अल्लाहु अन्हु काला इन तलक नबी सल्लल्लाहु अलैहि वसल्लम मिनल मदीना थी बाद मा तरज्जला व अद्दहना व लबिसा इजारहु व रिदाअहु हुवा वसहाबहु फलम यनहु अन शयइन मिनल अर्दियती वल उजुरी तुलबसु इल्लल मुज़ाफरतल्लती तदरदौ अलल जिल्दी फसबह बिजिल हुलैफती रकीबा राहिलता हत्तस्तवा अलल बैदाई أهل هو وأصحابه وقلد بدنته وذلك لخمس بقين من ذي القعدة فقدم مكة لأربع ليال خلون من ذي الحجة فطاف بالبيت وسعى بين الصفا والمروة ولم يحل من أجل بدنه لأنه قلدها. اگر آپ اعراب پہ نظر رکھیں نا اور جہاں آپ کو شک ہو وہاں اعراب لگا بھی لیں تو انشاءاللہ آپ خود بھی اس کو پڑھیں اور آپ گروپس میں اس کو بعد میں خود پڑھا بھی کریں, اس سے انشاءاللہ آپ کی زبان کھلے گی. ثم نزل بعلى مكة عند الحجون وهو محل بالحج ولم يقرب الكعبة بعد توافه بها حتى رجع من عرفة وأمر أصحابه أن يطوفوا بالبيت وبين الصفا والمروة ثم يقصروا من رؤوسهم ثم يحل وذلك لمن لم يكن معه بدنة قلدها ومن كانت معه امرأته فهي له حلال والطيب والثياب. تفصیل سے ہمیں اللہ کے نبی سے اس بات سے پتہ چلتا ہے کہ احرام میں کیا پہن سکتے ہیں اور کیا کر سکتے ہیں. حضرت ابن عباس رضی اللہ عنہما سے روایت ہے, انہوں نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم اور آپ کے صحابہ کرام کنگھی کرنے, تیل ڈالنے, تہبند پہننے اور چادر اوڑھنے کے بعد مدینہ سے روانہ ہوئے اور آپ نے کسی قسم کی چادر اور تہبند پہننے کو منع نہیں فرمایا. البتہ زعفران سے رنگے ہوئے کپڑے جن سے بدن پر زعفران لگے ان سے منع فرمایا. یہ زعفران سے کپڑے کیوں رنگتے تھے؟ خوشبو کے لیے. آپ کہتے ہیں آج بھی عرب کلچر کے ساتھ خوشبوؤں کا تصور آتا ہے نا, کتنی خوبصورت خوشبوئیں ہیں, عطر ہیں, پرفیوم ہے, اسی طرح حنوت ہے, پھر اسی طرح سے آپ بخور ہے, تو یہ اپنے کپڑوں کو ہی رنگ میں رنگ لیتے تھے خوشبو کی وجہ سے تاکہ خوشبو زیادہ آئے. تو ایسا کپڑا جس پہ زعفران لگا ہو اس کو نہیں پہننا چاہیے. الغرض صبح کے وقت آپ ذوالحلیفہ سے اپنی اونٹنی پر سوار ہوئے اور جب مقام بیضا میں پہنچے تو آپ نے اور آپ کے صحابہ کرام نے لبیک کہا اور اپنی قربانیوں کے گلے میں قلادے ڈال دیے. یہ 25 ذی القعدہ کا واقعہ ہے. پھر آپ 4 ذی الحجہ کو مکہ مکرمہ پہنچے, کعبہ کا طواف کیا اور صفا مروہ کے درمیان سعی فرمائی. چونکہ آپ قربانی کے اونٹ ساتھ لائے تھے اور انہیں قلادہ پہنا چکے تھے اس لیے احرام نہ کھول سکے. پھر آپ مکہ کی بلندی پر مقام حجون کے پاس فروکش ہوئے, یعنی وہاں سٹاپ اوور کیا رکے. چونکہ آپ حج کا احرام باندھے ہوئے تھے لہٰذا طواف قدوم کے بعد پھر کعبہ کے قریب نہیں گئے, یہاں تک کہ عرفات سے واپس آئے اور آپ نے اپنے صحابہ کرام کو حکم دیا کہ وہ کعبہ کا طواف اور صفحہ مروہ کی سعی کریں, پھر اپنے بال کتروا ڈالیں اور احرام کھول لیں. یہ حکم انہی لوگوں کو دیا جن کے پاس قربانی کا جانور نہ تھا. کن کے پاس نہیں تھا؟ جو گھر سے نہیں لائے تھے. آپ کو یاد ہوگا نا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے دور میں لوگ اپنی جگہ سے قربانیاں ساتھ لے کر آتے تھے, تو وہ اشارہ ہے جس سے پہلے سے قلادہ پہنا دیا گیا ہو اور جس کے ساتھ اس کی بیوی ہو وہ اس کے لیے حلال ہے, اس طرح خوشبو اور دیگر لباس بھی اب حلال ہے. یہ بتائیے کہ لفظ قلادے کے لیے عربی زبان میں کیا لفظ ہے, حدیث میں سے ڈھونڈ کے بتائیے مجھے. قلادہ پہنانا زیادہ دفعہ آیا یہ لفظ, اس لیے آپ سے پوچھ رہی ہوں. قلدہ, دیکھیں صرف لفظ قلدہ ہے نا, ایک لفظ ہے نا, اردو میں اس کا ترجمہ بتا کیا ہے؟ اس نے اس کو قلادہ پہنایا. تو اردو کا ترجمہ کریں گے تو چیز لمبی ہو جائے گی اور عربی میں لفظ جو ہوتے ہیں وہ مختصر ہوتے ہیں. اچھا کسی کو یہ کہنا ہو کہ اس نے لبیک کہا تو کیا بولیں گے؟ اس ایک شخص نے لبیک کہا, یہ جملہ ہے نا, عربی میں اس کا ٹرانسلیشن کریں. صرف تین لفظ ہیں, لام با یا لبا. یہ وہ پنجابی والا لبا نہیں ہے, وہ ہمارے ایک انکل تھے تو ان کے پاس ایک ہسبینڈ وائف تھے تو بہت بڑی عمر میں ہو کر ان کا بیٹا ہوا تو انہوں نے اس کا نام لبا رکھا تھا. کیسا نلبے ہے. تو لبا اس نے تلبیہ کہا. تو آپ یہاں دیکھیں گے تلبیہ کے بارے میں, تلبیت لبیک کا بیان. عن عبداللہ ابن عمر رضی اللہ عنہما ان تلبیت رسول اللہ صلی اللہ علیہ وسلم لبیک اللہم لبیک لبیک لا شریک لک لبیک ان الحمد والنعمت لک والملک لا شریک لک. حضرت عبداللہ بن عمر سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم اس طرح سے تلبیہ کہتے تھے, میں حاضر ہوں اے اللہ, میں حاضر ہوں, میں پھر حاضر ہوں, تیرا کوئی شریک نہیں, میں حاضر ہوں, تیرے ہی لیے تعریف ہے, تو ہی جملہ نعمت اور بادشاہت کا مالک ہے, تیرا کوئی شریک نہیں. تلبیہ کے الفاظ میں اضافہ کرنا جائز ہے, نبی صلی اللہ علیہ وسلم کے تلبیہ پر اکتفا کرنا بہتر ہے. तलबिये के अख्तिताम पर रसूलुल्लाह पर दुरूद पढ़ना, जन्नत का सवाल और जहन्नुम से पनाह मांगना भी बाज़ रिवायात में आया। कभी आप इन जुमलों पर गौर करें ना, तो ये बंदा मोमिन की कैफियत हर वक्त होनी चाहिए। आप देखिए कि हम लोग कहीं भी तलबिया की बात सुने, लब्बाई की बात सुने, तो हमारा दिल एकदम ऐसे उड़ता है ना। तो आप उर्दू में इसको ज़रा पढ़ें, मैं हाजिर हूँ। कब कहेंगे आप? दिन में 5 दफ़ा हय्या अलैस सलाह और हय्या अलल फलाह की आवाज़ सुनकर क्या कहें? लब्बैक अल्लाहुम्मा लब्बैक। दिल, दिमाग, सोच, मोहब्बत, प्यार, खुशी के साथ हाजिर हैं। जिंदगी का यही खुलासा है कि जब आपका रब आपको पुकारे, लब्बैक अल्लाहुम्मा लब्बैक, जी अल्लाह मैं हाजिर हूँ। इसी से विरादत होती है। देखिए, दिन की 5 नमाजों में अगर आप ये आदत डालेंगे ना, आहिस्ता आहिस्ता सब कुर्बानियाँ। हजरत इब्राहिम ने क्या कहा, अल्लाह ताला ने इब्राहिम अलैहिस्सलाम के लिए क्या फरमाया? इस काल लहू रब्बुहु अस्लिम, काला अस्लम तुली रब्बिल आलमीन। हम कहते सोचता हूँ, देखता हूँ, अच्छा फर्ज है, नफिल, अभी कितना तो वक्त रहता है अल्लाह के वो लब्बाई कहने का। तो यहाँ से इताअत का जज्बा उभरता है। इबादात में जो फौरी तौर पे लब्बाई कह देते हैं ना, वो इबादात के बाद फिर मामलात में, कुर्बानियों में, दीन के गलबे में सोचते नहीं हैं। और जब हम सोच रहे होते हैं ना, तो हमारी जगह कोई और ले जाता है। सहाबे कराम में इतनी हिरस थी नेकियों की कि दूसरे को अपनी नेकी नहीं करने देते थे। कहते थे इस मामले में मैं तुझे आगे नहीं बढ़ने दूंगा। मसलन अगर राइट साइड पे जगह मिल गई नबी सल्लम के साथ नमाज पढ़ने की, तो कोई कह दे अच्छा भी तुम इधर आ, मुझे आने दो और तुम चले जाओ लेफ्ट साइड पे, तो सहाबा कहते थे नो, मैं तो ये नहीं करूंगा, या पहले सब छोड़ के पीछे आना, मैं तो नहीं आऊंगा। तो ये हिरस है। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। जज़ाकल्लाह खैर। सुभानक अल्लाहुम्मा व बिहमदिका, अशहदु अल्ला इलाहा इल्ला अंता, अस्तग़फिरुका व अतूबु इलैका। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।